ولو نزلناه على بعض الأعجمين, اور اگر ہم نازل کرتے اس کو بعض اجمیوں پر, فقراہ علیہم ما کانوا بہ مؤمنین, فقرأہ تو وہ پڑھتا اس پر, کون جو اجمی ہے, جو اگر ہم غیر عرب پہ کسی پہ نازل کرتے اور وہ یہ قرآن فر فر پڑھ, مثلاً آج کوئی مثال کے طور پہ کوئی جو کہ بالکل عربی نہیں جانتا وہ ایک دم فر فر قرآن پڑھنے شروع جائے, تو ظاہر ہے ہم بھی حیران ہوتے ہیں. تو کوئی عجمی, اس زمانے میں عجمی گونگے کو کہتے تھے, غیر عرب کو, یعنی جس کی زبان عربی نہ ہو عجمی اس کو کہتے تھے کہ یہ تو گونگا ہے, کیونکہ عرب لوگ بہت فخر کرتے تھے اپنی زبان پہ کہ ہماری جیسی زبان جو ہے نا کسی کی ہے نہیں, بہت اس پہ پراؤڈ ہوتے تھے. کوئی عجمی جو ہے اگر وہ قرآن پڑھنا شروع کر دیتا, حالانکہ اس کی لینگویج بھی نہیں تھی, تو یہ کتنا بڑا معجزہ ہوتا, لیکن وہ پھر بھی نہ ایمان لاتے ہیں. اللہ اکبر, کیونکہ جنہوں نے نہیں ایمان لانا انہوں نے نہیں سننا, چاہے آپ جو مرضی نشانیاں دکھا دیں. کذلک سلکناہ فی قلوب المجرمین, اسی طرح ہم نے اس کو داخل کر دیا دلوں میں مجرموں کے. سلکناہ, ہو کی ضمیر کس طرف جا رہی ہے؟ ایک تو کہ یہ قرآن کی طرف, اس قرآن کو ہم نے داخل کر دی, یعنی یہ مانتے نہیں ہیں لیکن ان کے دل میں یہ داخل ہو چکا ہے, ان مجرموں کے, یہ اندر سے قائل ہیں, ان کو پتہ ہے اندر سے کہ یہ حق ہے. دوسرا مطلب کیا؟ انکار, انکار ان کے دلوں میں ہم نے داخل کر دیا ہے, انہوں نے نہیں ماننا. اب لا یؤمنون بہ حتی یروا العذاب العلیم, یہ نہیں مانیں گے, نہیں ایمان لائیں گے جب تک یہ عذاب, دردناک عذاب نہ دیکھ لیں. اور پھر وہ جو دردناک عذاب آتا ہے نا, تو فیات یا ہم بہت تن, تو وہ آ جائے گا ان کے پاس اچانک ہی, پھر وہ بتا کے نہیں آتا, وہ ہم لا یشعرون, اور وہ پھر تو ان کو پتہ بھی نہیں چلنا. یعنی انسان جو ہے بعض دفعہ ایسا ہٹ درم اور ضدی ہو جاتا ہے کہ وہ نشانیاں دیکھ کر, بات سمجھ کے, اور دل میں بات سمجھ آ بھی گئی ہے, دل قائل ہو بھی چکا, پھر بھی بس ماننا نہیں. جو بھی وجوہات ہے, تکبر ہے, ہٹ درمی ہے, یا اپنی اتنے پریجڈس ہیں اپنے کہ اپنے قبیلے کے بارے میں, اس کے بارے میں کہ مان کے ہی نہیں دیتے, ہمارے قبیلے سے کیوں نہیں آیا, ہمارے لوگوں میں سے کیوں نہیں آیا. تو لا یؤمنون بہ, وہ نہیں مانیں گے اس کو جب تک یہ عذاب نہ دیکھ لیں. یعنی لاتوں کے بھوت باتوں سے نہیں مانتے. کئی لوگوں کو جتنا مرضی آپ قائل کر لیں, وہ جب تک وہ عذاب دیکھیں گے نا پھر ہی مانیں گے. جیسے فرعون مان ہی گیا تھا نا عذاب دیکھ کے, تو وہ بھی مان گیا تھا. وہ جو کسی صورت نہیں مانا, موسیٰ علیہ السلام نے کیا کیا نہیں معجزات دکھائے, اور ان کے اوپر دنیا میں کس کس طرح کے چھوٹے چھوٹے عذاب اللہ نے نہیں بھیجے, لیکن جب وہ ٹل جاتے تھے اس وقت, ہاں مان جائیں گے مان جائیں گے, اس کے بعد جب ٹل جاتے تھے تو پھر انکار کر دیتے. لیکن جب وہ عذاب دیکھا کہ موت سامنے کھڑی بھی ہے, اب بچنے کی کوئی صورت نہیں, تو سیدھے ہو جاتے ہیں, سب سیدھے ہو جاتے ہیں. تو یہ صرف قوموں کے لیے نہیں ہے, انڈیویجولس کے لیے بھی ہے. بعض دفعہ انڈیویجولس اللہ تعالیٰ کی آیات بھی پڑھ کے پتہ بھی ہے, سمجھتے بھی ہیں, سب جانتے بھی, نہیں مان کے دیتے. تو ان لوگوں کے لیے علاج کیا ہے؟ جب وہ عذاب دیکھیں گے, یعنی دنیا میں ویسے کوئی عذاب آ جائے یا پھر موت کے وقت کا عذاب, جب وہ دیکھیں گے, قبر کا عذاب دیکھیں گے, خود ہی مان جائیں گے. موت کے فرشتے دیکھ کے انسان کو پتہ چل جاتا ہے, اسی وقت مان جاتا ہے, سیدھا ہو جاتا ہے, ایمان لے آتا ہے. ہاں, اب اس کے بعد بیک کرتا ہے کہ اللہ اب مجھے ایک دفعہ اور چانس دے دے, اب میں ایک دفعہ واپس چلا جاؤں, اللہ اب میں نہیں یہ کروں گا. تو مان ہی کیا ہوتا ہے نا, اس لیے تو بچ بچ جاتا ہے. تو وہ فرشتوں کو دیکھ کے ہی مان جاتا ہے, لیکن وہ پھر اچانک ہی آ چکا ہوتا ہے. اب یہ بتا کے تو نہ موت آتی ہے نہ کوئی عذاب آتا ہے, اس وقت ٹائم ختم ہو چکا ہوتا ہے, یہ مان سب جائیں گے اس وقت. وَيَقُولُ هَلْ نَحْنُ مُنظَرُونَ, پھر وہ کہیں گے کیا ہمیں مہلت, ہم مہلت دیے جانے والوں میں سے ہیں؟ ارے بھائی, مہلت دی جا, کیا ہم ہیں مہلت دیے جانے والے؟ یا اب ہمیں مہلت مل سکتی ہے, تھوڑا سا چانس مل سکتا ہے؟ تو اللہ تعالیٰ نے فرمایا افا بھی عذاب ہی نہ یستاجر ہوں, کیا پھر وہ ہمارے عذاب کے ساتھ جلدی مچاتے تھے؟ وہ تو کہتے نہیں تھے کہ ہمیں جلدی لے کر آؤ عذاب, یقین ہی نہیں کرتے تھے. لاؤ لاؤ عذاب, ہم تو روز روز کی دھمکیاں سنتے رہتے ہیں, لاؤ عذاب, यही लोग अब कहते हैं कि हमें मोहलत दे दी जाए, थोड़ा सा टाइम मिल जाए। और सूरह मोमिनून में हम देख चुके हैं कि कौमें ही नहीं, इंसान खुद भी जब अल्लाह ताला की बात नहीं मानता ना, और हट धर्मी का शिकार रहता है, बस नहीं मानी नहीं मानी, दर्स भी सुन लिए, लेक्चर हो रहे हैं वो भी सुन ली, खुद भी पता है, सब समझ है, लेकिन बस माननी नहीं है, मैंने उसको टालता ही जाता है, टालता ही जाता है। तो एक दिन ऐसा आता है कि जब मौत सामने खड़ी होती ना, फिर कहता है तो थोड़ी सी मोहलत, थोड़ी सी मोहलत, तो अल्लाह ताला फिर मोहलत देता है? नहीं, मोहलत का टाइम ख़त्म, चांस ख़त्म। तो अल्लाह ताला फरमाता है क्या हमारे अजाबों की नहीं ये जल्दी कर रहे थे? फरायता हिम्मत आना हम सीनीन, ये कहते हैं हमें मोहलत दे दी जाए। पता है मोहलत भी बहुत बड़ी अल्लाह ताला की रहमत होती है कि अल्लाह ताला उसी वक्त नहीं पकड़ लेता, हमने कुछ गलत किया उसी वक्त नहीं हमारे ऊपर अजाब टूट पड़ता है, उसी वक्त हमें सज़ा नहीं मिल जाती, बल्कि हमें अल्लाह ताला चांस देता रहता है, देता रहता है, देता रहता है। तो ये कितनी बड़ी अल्लाह ताला की रहमत होती है ना कि मेरा बंदा पलट आए, तौबा कर ले, तौबा कर ले। लेकिन हम कितने ढीठ हो जाते हैं कि उस मोहलत को भी हम खुली छुट्टी समझ लेते हैं। लेकिन एक दिन तो आता है ना जब वो एग्जामिनेशन का टाइम ख़त्म हो जाता है, जब घंटी बज जाती है, उस वक्त पेपर छीनते रहें कि नहीं नहीं मैंने थोड़ा सा लिखना। कई लोग टीचर्स हाथों से बच्चों के पेपर छीन रहे होते हैं और वो बस ऐसे ऐसे जल्दी जल्दी लिख रहे होते हैं जैसे कि पता नहीं अभी ही लिखना। तो भाई इतना टाइम जो आपको मिला था उसमें लिखते ना। मौत के वक्त भी कई लोग ऐसे ही करेंगे, वो कहेंगे हाय हमें थोड़ा सा टाइम, थोड़ी सी मोहलत और, इसलिए कि हम जो हैं जाके कोई नेक अमल कर लें, हम अच्छे हो जाएं, हम सदका कर लें, हम अपनी रविश बदल लें, हम गुनाहों को छोड़ दें, हम तौबा कर लें। लेकिन अल्लाह ताला फरमाता है क्या नहीं तुम्हें दिया गया कई साल? और कहा जाता है जिसको तो 60 ईयर्स मिल गए ना उसके तो सारे ही एक्सक्यूज़ ख़त्म हो गए, सारे एक्सक्यूज़ ख़त्म हो गए। वो अल्लाह ताला के पास जाके ये नहीं कह सकेगा या अल्लाह मेरे मुझे तो इतनी ज़िंदगी नहीं मिली, या अल्लाह मैं क्या करता, मेरे पास इतना टाइम ही नहीं था। नहीं, आपने मतलब सारे इंसान के काम धंधे तो से ऑलमोस्ट फारिग हो जाता है, बच्चे भी बड़े हो जाते, फिर भी वो अल्लाह की तरफ ना पलटे, फिर भी वो कहे कि मैं वही अपनी रवैये और वही अपनी रविश पे चलते रहना, तो फिर और क्या चाहता है? अल्लाह ताला फरमाते हैं क्या इनको फ़ायदा नहीं हमने दिया, इनको कई साल इतनी उम्र नहीं दी? तो ये इतनी उम्र पाना ना ये भी खुशकिस्मती होती है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तो मुझसे बेहतरीन वो है जिसको अल्लाह ताला लंबी उम्र दे और नेक अमल करे, यानी जो नेक बंदा है ना उसके लिए लंबी उम्र अच्छी है, वो अपनी नेकियों में इजाफा करता रहता है। तो लंबी उम्र पाना कि कई साल तक अल्लाह ताला फ़ायदा दिए जा रहा है यानी मोहलत मिलती जा रही, ये इसलिए होती कि इंसान तौबा कर ले, छोड़ दे गुनाहों को। लेकिन कम ही लोगों में ये समझ होती है, कभी कभी तो इंसान बुढ़ापे तक भी अपने गुनाहों को नहीं छोड़ता। सुम्मा फिर जय अहम्मा कहन यो आदून, फिर आए उनके पास जो थे वो वादा किए जाते। अल्लाह अकबर, यानी अजाब तो फिर आया था, इतना अरसा तो इनको फ़ायदा उठाने दिया गया ना, फौरन थोड़ी आ गया था अजाब। मा अगना अनहुम्मा कहन यू मत्ताउन, ना काम आए उनको जो थे वो फ़ायदा दिए जाते, यानी वो जो नेमतें जो माल मता जितनी चीज़ें थी जिनमें वो रहते थे ऐश कर रहे थे, वो ऐश वाली कोई चीज़ उनको काम नहीं आई। आप ख़ुद देख लेना हमारे जाने का वक्त आ जाए तो हमारे घर काम आएंगे, हमारे कपड़ों से भरी हुई अलमारियाँ ये काम आएंगी हैं, और हमारे ये जेवरात, हमारे माल दौलत बैंक बैलेंस ये क्या काम आएगा? हमने कितनी ज़मीनें जायदादें बनाई हुई ये क्या काम आएंगी? तो उनको भी कुछ भी काम नहीं आया, वो तो बड़े बड़े घरों में रहते थे, फिरौन तो महलों में रहता था, और दूसरों ने भी तराशे हुए थे जो समूद वगैरह थे, और इनकी कितनी बड़ी यानी इकोनॉमी थी कौमे शुएब की, बहुत बड़ी इकोनॉमी थी और बहुत खुशहाल थी। नहीं समझ लेना कि एक दुनिया में जैसे कि आज चाइना है, कितना बड़ा मुल्क, कितनी बड़ी उसकी इकोनॉमी है, तो ये कौमे शुएब भी बहुत बड़ी इकोनॉमी वाले लोग थे। लेकिन देख लें फिर, इसका मतलब है कि दुनिया की खुशहाली इस चीज़ का साइन नहीं है कि इंसान को आगे भी बहुत ही अच्छा मिलेगा, ये भी हमारी बहुत बड़ी गलत फहमी होती है। जब हम देखते हैं ना बड़े किसी को खुशहाल या हम खुद खुशहाली में, तो हमें पता नहीं एक दिमाग में ये बैठ जाता है कि पता नहीं हम खुशहाल हैं तो शायद हमेशा ही ऐसे रहेंगे, या फिर पता नहीं हमारे ऊपर कोई गलत चीज़ हो ही नहीं सकती हमारे साथ, या कोई हमारे ऊपर अजाब आ ही नहीं सकता, या पकड़ हो ही नहीं सकती, या अब ऐसे ही हमें मिलता रहेगा आगे भी। अगर आज मैं बेगम साहिबा हूँ तो कल भी मैं बेगम साहिबा होंगी, और आज ये मेरी नौकर है तो कल भी यही मेरी नौकर होगी। नहीं, ऐसा नहीं है। आज जो हैं वो ऐसे है, जैसे आप ये समझ लें दुनिया में होते हैं ना, हम कभी स्टेज पे देखते हैं कभी किसी को किरदार मिला हुआ है, कोई बादशाह बना हुआ है, कोई फ़कीर बना हुआ है, कोई, इसी तरह इस दुनिया में अल्लाह ताला ने रोल दिए हैं, किसी को किसी का रोल, किसी का किसी का रोल। कल को कौन बादशाह है और कौन फ़कीर है ये तो वहाँ जाके पता चलेगा, जो यौम तगाबुन है, यौम तगाबुन, तो उस दिन पता चलेगा कि असलियत क्या है, गबन का दिन। अल्लाह अकबर। तो उनको नहीं काम आया ये जो उनको माल और मता दिया गया था, वमा अहलकना मिन क़रियतिन इल्ला लहा मुनज़िरून, और नहीं हलाक किया हमने किसी बस्ती को मगर उसमें डराने वाले आए थे। कभी अल्लाह ताला ने ऐसे नहीं किया कि कोई बेचारे लोग इतने मासूम थे, उनको तो कुछ पता ही नहीं था और उनको अजाब आ गया उनके ऊपर अचानक, ऐसा कभी भी नहीं हुआ हिस्ट्री में, कभी नहीं। बल्कि सूरह अनआम में अल्लाह ताला ने फरमाया ना, ذَلِكَ أَلَّمْ يَكُنْ رَبُّكَ مُهْلِكَ الْقُرَى بِظُلْمٍ وَأَهْلُهَا غَافِلُونَ, इसलिए कि अल्लाह ताला कभी हलाक नहीं करता किसी बस्ती को जुल्म के साथ। ये तो फिर जुल्म हो जाता, फिर कोई कहता ये तो भाई हमारे पर बड़ा जुल्म है, हमें कोई बताता तो सही कि ये नहीं करना, हमें किसी ने बताया ही नहीं, हमें बताते तो सही, हमें पता तो होता, हमें पता ही नहीं था तो फिर अब हमारे पर अजाब किस बात का। तो अल्लाह ताला ने फरमाया अल्लाह ताला नहीं हलाक करता किसी बस्ती को जुल्म के साथ, वह अहलु गाफिलून, उसके अहल गाफिल होंगे ना, उनको पता ही नहीं है, वो अनअवेयर हैं, उनको ये पता ही नहीं ये गुनाह है, उनको ये पता ही नहीं ये नहीं करना, उनको पता ही नहीं ये अल्लाह की नाराज़गी। हाँ ये अलग बात है, कौम खुद ही आंखें बंद किए रखे, अल्लाह के पैगाम को बंद रखे, ताक में डाल के ऊपर रखे और कहे कि हमें तो पता ही नहीं, हम तो इतने मासूम हैं। अल्लाह ताला ने तो अपना हुज्जत तमाम कर दी, अपना काम कर दिया, अल्लाह ताला की तरफ से तो पैगाम आ गया, अब आप खुद ही बंद रखें, और बंद रखने की वजह क्या है, तो सबको पता है वजह, हम सबको पता है, और वो यही वजह है, ये मुझे अमल ना करना पड़े, मुझसे नहीं अमल होता, मुझसे नहीं ये किया जाता। बहुत सारे लोगों को जब कुरान की दावत दी जाती तो जानते हैं वो क्यों इनकार करते, ये तो ऐसी ही बातें हैं कि हमारे पास टाइम नहीं, वो डरते हैं, कहते हैं अगर पढ़ लिया तो अमल करना पड़ेगा, अमल हमसे नहीं होता, बिकॉज वी हैव ऑलरेडी डिसाइडेड कि हमने नहीं अमल करना, हमने नहीं बदलना, हमने यही रहना है और हम इस पे हैप्पी हैं, सेटिस्फाइड हैं जो हम कर रहे हैं। लिहाजा वो इसको खोलने से डरते हैं कि बदलना ना पड़ जाए, मैं भी कहीं इनकी तरह ना हो जाऊं, मुझे भी कहीं हिजाब ना लेना पड़ जाए, आए मैं भी कहीं ये अबाया वाली ना बन जाऊं, मैं भी कहीं मौलवैन ना बन जाऊं, ये डर होता है उनको। तो अल्लाह ताला हुज्जत तमाम करता है, फिर उसके बाद बस्तियों की हलाकत का ऐलान होता है, फिर अजाब आते हैं, यानी हुज्जत तमाम करने का समझते मतलब, यानी एक्सक्यूजेस ख़त्म कर देता है, कोई एक्सक्यूज़ दे नहीं सकेगा, मुझे नहीं टाइम नहीं मिला, मुझे तो इतनी ज़िंदगी नहीं मिली, क्या कहेंगे मुझे टाइम नहीं मिला, अच्छा हमारी पूरी ज़िंदगी हमारे सामने दिखा दी जाएगी, ये देखो तुम टाइम, ये देखो जब तुम ड्रामे देख रही थी, ये देखो जब तुम कितने घंटे फिल्में देख रही थी, रिसाले पढ़ रही थी, सैर सपाटे के लिए निकली हुई थी, पार्टियां कर रही थी, शॉपिंग में तुमने कितनी देर लगा दी, कंप्यूटर पे बैठी हुई सोशल मीडिया पे ब्राउजिंग कर रही थी, इधर से उधर, उधर से इधर, इसकी कहानियां पढ़ रही, ये देखो तुम बैठी गप्पे लगा रही थी, टाइम नहीं था तुम्हारे पास, तुमने अपनी ज़िंदगी 60 साल गुजार दिए, तुम्हें कभी भी ना टाइम मिला, क्या एक्सक्यूज़ देंगे हम, हमारे पास कभी भी पैगाम नहीं आया, नहीं या फिर हम ऐसे किसी एरिया में रहते थे भाई जहाँ पे तो कोई बताने वाला था ही नहीं, वो भी अब हमारा एक्सक्यूज़ तो ख़त्म हो गया। मैं तो सोचती हूँ जो पुराने वक्त के लोग थे शायद वो कोई एक्सक्यूज़ ऐसा दे सकेंगे, जी हमारे तो गांव में हम रहते थे, दूर दराज कोई भी नहीं था, वाकई कोई नहीं था, एक मस्जिद के इमाम होते थे जिनको भी आधा कुछ पता होता आधा नहीं पता होता, क्या पता और क्या नहीं, لیکن نہیں وہ ریسورسز تھے ان عورتوں کے پاس بیچاریوں کے پاس، دیہاتوں میں رہتی تھیں، وہیں پہ ہانڈی روٹی کر کے اور تھوڑا بہت جو دین کا علم کسی نے سکھا دیا پڑھا دیا بس وہی پتا ہوتا تھا، شاید وہ کوئی اچھا ایکسکیوز دے سکیں، لیکن ہم جیسے لوگ جو اس سینچری میں ہیں نا، بلیو می ہم کوئی ایکسکیوز نہیں دے سکتے. میرے پاس پیسے نہیں تھے، میں فیسیں دیتی تو فری میں بھی تو پڑھایا جاتا تھا، وقت نہیں تھا تو یہ دیکھو تمہارے پاس کتنا وقت تھا، اور پھر یا ریسورسز نہیں تھے، کیسے نہیں تھے ریسورسز، ہر جگہ ہر علاقے تک بات پہنچ رہی ہے، کوئی گاؤں میں بھی بیٹھا ہوا نا وہاں پہ بھی انٹرنیٹ ہے، وہاں تک بھی آواز پہنچتی ہے، اب تو کسی کو کہیں جانے کی ضرورت ہی نہیں ہے، میں جا نہیں سکتی، میں آ نہیں سکتی، میں یہ نہیں کر سکتی، میرے پاس گاڑی نہیں ہے، میرے پاس یہ نہیں ہے، میرے بچے چھوٹے، سب ایکسکیوز ختم. میں کدھر جاؤں، لوگوں کو مجھے ایڈمیشن نہیں دے رہا، کرائٹیریا بہت سخت ہے مثلا ایڈمیشن لینے کا، تو پھر بھی چلو کوئی ایکسکیوز بن سکتا تھا، کچھ بھی نہیں. یہ تو دعوت عام ہے سب کے لیے، پیغمبروں نے بھی سب کو دعوت دی، کوئی اس میں کسی کو وہ نہیں دیکھا کہ اس کی ریکوائرمنٹ یہ ہے، اتنا پڑھ کے آئیں، اتنے پڑھے لکھے ہوں گے تو پھر میں کوئی بات بتاؤں گا، ایسے نہیں تھا، سب کے لیے ایک ہی پیغام تھا، فری تھا، کوئی اجر نہیں چاہتا تم سے، فری فار آل، چھوٹا ہو یا بڑا، مرد ہو یا عورت، بوڑھا ہو یا بچہ، سب کے لیے، اور سب تک پہنچایا انہوں نے، اور آج بھی پہنچ رہا ہے، پہنچ رہا ہے فار آل. پھر ہم کیا کہیں گے؟ اللہ تعالیٰ تو فرما رہا ہے کہ میں ہم تو کبھی ہلاک نہیں کرتے کسی بستی کو، مگر اس میں ڈرانے والا بھیجتے ہیں. آپ کے پاس آیا کوئی ڈرانے والا؟ یا آپ کہہ سکتے ہیں کہ جی ہمارے پاس تو کوئی آیا ہی نہیں، یہ قرآن کیا ہے؟ یہ بھی تو نظیر ہے، آپ صلی اللہ علیہ وسلم اس کو تو لے کر آئے، آپ صلی اللہ علیہ وسلم کی ہر بات محفوظ ہے جو انہوں نے امت کے فائدے یا ان کے نقصان کے بارے میں بتا دی ہے، تو ہم تو نہیں یہ کہہ سکتے ہمیں تو نہیں کسی نے بتایا، ذکر نصیحت کے طور پہ، وما کنا ظالمین، ہم ظالم نہیں ہیں کہ ایسے ہی بستیوں کو الٹا پلٹا کر دیا، کسی کو اس طرح ہلاک کر دیا، کسی کے اوپر پتھر برس دیے، برسا دیے، کسی کو زلزلے آ گئے، کسی کے اوپر چیخ کا عذاب آ گیا، تو اللہ تعالیٰ نے نعوذ باللہ نعوذ باللہ کوئی ایسے ہی ان کو کر دیا ہو، نہیں، ظالم نہیں ہم، اللہ تعالیٰ نے تو اپنے اوپر ظلم حرام کر دیا، تم خود ظالم ہو لوگو، تم خود ظالم ہو. قیامت کے دن بھی جو پکڑا جاتا ہے نا، اگر کوئی جہنم میں چلا جائے تو وہ کہہ نہیں سکے گا کہ میں تو معصوم تھا، میں نے تو کچھ کیا نہیں تھا، مجھے ناجائز طور پہ اس میں ڈالا گیا. دنیا میں ہوتا ہے نا ایسے، جیلوں میں ڈال دیا جاتا ہے، سزائیں دی جاتی ہیں، جو بیچارے لوگ بے گناہ ہوتے ہیں ان کو کہاں کہاں تک پہنچا دیا جاتا ہے. تو یہ دنیا میں تو ہو سکتا ہے، لوگوں کے قانون میں تو ہو سکتا ہے، اللہ کے ہاں ایسی اندھیر نگری نہیں ہے، وہاں پہ ظلم نہیں کسی کے ساتھ ہونا. تو کہہ نہیں کوئی سکے گا جی میں کیا کرتا، میرے پاس تو یہ مسئلہ تھا، تو یہ تھا، تو ایسے تھا. سارے اپنے ایکسکیوزز کو مٹا دیں، آج ہی مٹا دیں، نو ایکسکیوز. ہاں جس کے پاس جینون ایکسکیوز ہوگا تو واقعی پھر وہ اس کے اوپر اللہ تعالیٰ ایسا ظالم نہیں کہ اس کو پھر بھی جہنم میں ڈال دے، لیکن ہمارے جیسے لوگوں کے پاس دیر از نو ایکسکیوز. ہمیں زندگی بھی ملی ہے، عقل بھی ملی ہے، شعور ملا ہے، بڑے ہم اپنے آپ کو یہ بھی کہتے ہیں 21ویں صدی کے ہم لوگ ہیں، تو بہت بڑے ہم اپنے آپ کو سمجھتے ہیں کہ پرانے لوگوں کو تو کوئی عقل ہی نہیں تھی، ہمیں تو سب عقل ہے. تو یہ سارے ایکسکیوزز اللہ تعالیٰ کے سامنے ہمارے خلاف ہوں گے. یہ جو ہم نے اپنے آپ کو سمجھتے ہیں نا، آج بہت پڑھا لکھا بھی سمجھتے ہیں ہم اپنے آپ کو، عقل والا بھی سمجھتے ہیں، یہ ہمارے خلاف استعمال ہو جائیں گے کہ تم تو بڑے عقل مند سمجھتے تھے نا، تم تو 21ویں صدی کے لوگ تھے، تمہارے پاس تو سارے گیجٹس تھے، تم نے فون کو کرنا آپریٹ سیکھ لیا، تم نے انگریزی زبان سیکھ لی جو تمہاری نہیں تھی، لیکن تمہیں ایک قرآن ہی نہ سمجھ آ سکا. مطلب ہمارے پاس، مجھے نہیں سمجھ آتی کہ ہم کیا بہانہ دے سکتے ہیں، کیا ہے جو جینوئن ایکسکیوز کہلا سکتا ہے ہمارے لیے. اللہ اکبر. تو اللہ تعالیٰ فرماتے ہیں ہم نہیں ہیں ظالم، انسان خود ہی اپنے آپ پہ ظلم کرتے ہیں. وہ ہمارا اب دیکھیں، یہ سارے دلائل ہیں، یہ دلائل ہیں کہ یہ قرآن حق ہے، کیسے تم اس کو جھٹلا سکتے ہو، کیسے تم اسے آنکھیں بند کر سکتے ہو، کیا کہو گے تم اللہ تعالیٰ کے آگے، کیا ہے تمہارا بہانہ؟ واٹ از یور ایکسکیوز؟ ان کے انکار کا اور آج ہماری آنکھیں بند کرنے کا، وہ انکار کرتے تھے تو ان کو بھی کہہ دیا گیا، یہ پھر نہ کہنا کہ عذاب آیا، ہم تو معصوم، ہم تو، ہمیں تو کسی نے بتایا ہی نہیں۔ جب جہنم پہ لوگ کھڑے ہوں گے، سورہ ملک میں ہم پڑھتے ہیں نا، ہر رات لوگ جہنم میں کھڑے ہوں گے تو وہ کہیں گے نا، آپ کے پاس کوئی ڈرانے والا نہیں آیا تھا؟ تو کہیں گے ہاں آیا تھا، ہم نے ہی نہیں سنا۔ یعنی وہ یہ نہیں کہہ سکیں گے نہیں آیا ہی نہیں تھا، ہم تو معصوم لوگ یہاں تک پہنچ گئے۔ کہیں گے، اعتراف خود کریں گے، آیا تھا، ہم نے نہیں بس سنا، ہم نے نہیں عقل کی۔ تو چاہے کوئی قرآن سے آنکھیں بند کر کے رکھے، اس کو ایک فالتو کتاب سمجھ کے ادھر رکھ لے، کیونکہ ہماری کام کی تو ہے نہیں نا، چلو ٹھیک ہے مبارک کتاب ہے، بڑی بابرکت ہے، لیکن بھائی ہمارے کام کی نہیں ہے، ڈیلی لائف کے لیے نہیں ہماری، تو وہاں پہ رکھو، اس کو ایک طرف کر کے رکھو۔ یا کوئی قرآن پہ ایمان ہی نہیں لاتا، ان سب کے لیے یہ دلائل کافی ہیں۔ وما تنزلت به الشیاطین، اور نہیں اترے اس کے ساتھ شیاطین، کیونکہ وہ لوگ یہ الزام دیتے تھے نا قرآن کے لیے کہ یہ شیطانوں کی طرف سے القاء ہوتا ہے۔ ام جمیل نے، جو ابو لہب کی بیوی تھی، اس نے آپ صلی اللہ علیہ وسلم سے کہا تھا نا کہ تیرے رب نے کیا تجھے چھوڑ دی ہے، تیرے شیطان نے کیا تجھے چھوڑ دی ہے؟ تو وہ تو کہتے تھے شیطان کا کلام ہے نا۔ وما یمبغی لہم وما یستطیعون، اللہ تعالیٰ نے فرمایا شیطان کہاں سے ایسا کلام لا سکتے ہیں؟ آپ کو پتہ ہے آج کل جو شیطان کے پجاری، انفارچونیٹلی اس دنیا کے اندر ایسے بھی لوگ ہیں جو باقاعدہ آج شیطان کی پوجا کرتے ہیں۔ پرانے لوگوں کو تو شاید اتنا خیال ہی نہیں آیا تھا، وہ تو بت بنا کے اس کو پوجتے رہے، شیطان ان سے اس طرح سے کرواتا رہا، آج اس کلم کلا کرا رہا ہے، سیٹنک ورشپ ہو رہی ہے، تو اب تو اس کو بت بنوانے کی بھی ضرورت نہیں، سیدھا سیدھا ہی میری ہی پوجا کر لو۔ تو سیٹنک ورسز جو ہوتے ہیں، وہ اس کے اندر یعنی کتنی گندگی، کتنا انسان کی فطرت بولتی ہے کہ یہ کیا چیز ہے، اور اس میں کیا کرنے کو کہا جاتا ہے، جو اس کے پجاری ہیں وہ کیا کیا گروس قسم کے کام کرتے ہیں، وحشیانہ اور ایسے کام جو انسان کی فطرت جن سے کراہت کرے، وہ ایسے لوگ پکڑے بھی جاتے ہیں، پھر اس کے بعد ان کے گھروں سے وہ چیزیں بھی نکلتی ہیں، جانوروں کی کھالیں اتار کے ان کو الٹا لٹکایا گیا، ٹارچر کیا گیا، گندگیاں ہر طرف، گندگی ہے، خود بھی گندے رہتے ہیں، گھر بھی گندے ہیں، بہت عرصے سے نہائے نہیں، ناخن، بال لمبے، یہ چیزیں ہوتی ہیں جو شیطانی چیزیں ہیں۔ یہ کلام تو بالکل پاک ہے، وہ کوئی نیکی کا حکم دے گا؟ اس قرآن میں تو نیکی کا حکم دیا جاتا ہے، خیال کرنے کا کہا جاتا ہے، انسانوں کے حقوق ادا کرنے کا، اللہ کے آگے جھکنے کا، اس میں تو وہ چیزیں ہیں، وہ کام کہے جا رہے ہیں جو روح کو سکون دینے والے ہیں، اور شیطان تو وہ کام کرتا ہے جو بے سکونی کے، بے چینی کے ہیں۔ وہ کہاں یہ ایسا کلام لا سکتا ہے؟ تم کہتے ہو یہ اس کا کلام ہے، اس کے تو لائق ہی نہیں، وہ ہمارے ستیون، اور اس کی تو استطاعت بھی نہیں، کہاں یہ زبردست کلام، اس کی طاقت، اس کی فصاحت، اس کی بلاغت، اس کے الفاظ، اس کا ردم، وہ تو طاقت بھی نہیں رکھتے، تو نہ تو ان کے لائق ہے، وہ تو کام ایسے کرتے ہی نہیں جو اس قرآن میں ہیں، اور نہ ہی ان کی طاقت، اگر کرنا بھی جائیں تو طاقت ہی نہیں ایسے۔ انہم عن السمع لمعزولون، بلکہ وہ تو معزول کر دیے گئے اس کی سماعت سے بھی، اس کے سننے سے بھی، وہ تو سن بھی نہیں سکتے تھے، اس کو لانا انہوں نے کیسے تھا، اس کی نقل ہی چلو کر کے لے آتے، لیکن لاتے کیسے؟ تو آپ سورہ جن میں دیکھتے نا، وہ جنات کہتے ہیں جب ہم اوپر جاتے ہیں، پتہ نہیں ہم بھی سوچ رہے تھے کیا بات ہے، اتنے پہرے سخت ہو گئے، کہ پہلے تو یہ اوپر جاتے تھے، کوئی نہ کوئی بات وہاں سے فرشتوں کی سن لیتے تھے، لے آتے تھے، لیکن اب کیا بات ہے، ہمیں وہاں سے ہی شہاب ثاقب مارے جاتے ہیں، ہمیں سننے نہیں دیا جاتا۔ تو اس قرآن کو سننے سے بھی ان کو معزول کر دیا گیا، ہٹا دیا گیا جب قرآن نازل ہو رہا تھا، یہ تو سخت پہروں کے اندر نازل ہوا قرآن، اس کو تو جبرائیل علیہ السلام لے کر آئے۔ فلا تدع مع اللہ الہا آخر، تو نہ پکارو اللہ کے ساتھ کوئی الہ، فتکون من المعذبین۔ سمپل بات، سمپل، اس سے زیادہ سمپلسٹ بات کیا ہو سکتی ہے، ایک سٹیٹمنٹ میں پورا کلمہ بتا دیا گیا، کہ دیکھو کنفرم بات، یعنی ایک سمجھ لے فیصلہ سنا دیا گیا، جس نے اللہ کے سوا کسی اور کی پوجا کی، کسی اور کو الہ بنایا، کسی اور کو پکارا، کسی اور سے فریاد رسی کی، اس کو اپنا داتا، مشکل کشا، حاجت روا، اس کو اپنا فریاد رس، اس کو اپنا غوث بنایا، تو فتکون من المعذبین، تو عذاب دیے جانے والوں میں سے ہوگا جس کے اوپر عذاب آئے گا. اس کے بعد تعویلیں کہاں سے آ جاتی، نہیں جی ایسے ہو، کس نے کہا ہے، وہ تو اتنے نیک کام بھی کرتے ہیں، وہ تو ایسے کرتے ہیں، اگر شرک کر لیا تو کیا ہو گیا، اگر انہوں نے یہ کہہ دیا تو کیا ہو گیا، اگر وہ قبروں کو پوجتے ہیں تو کیا ہو گیا، اور وہ اپنی پوجا کراتے ہیں تو کیا ہو گیا، نیکی کے بھی تو کام کرتے ہیں، ہسپتال بناتے ہیں، یتیم خانے بناتے ہیں. یہاں پہ لکھا ہوا ہے وہ عذاب دیے جانے والوں میں سے ہو جائیں گے. اب اور کیا رہ گیا، کوئی بات رہ گئی ہے؟ بس یہ عذاب ہے ان کے لیے کنفرمڈ. تو جو اس پہ مر گیا عذاب میں چلا گیا، اس کی کوئی معافی نہیں ہے. ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء. اللہ تعالیٰ شرک کو نہیں بخشے گا، اس کے علاوہ جو گناہ چاہے وہ بخش دے، اس کو نہیں بخشنا اس نے. وانذر عشیرتک الاقربین، اے نبی اپنے قریبی جو آپ کے خاندان والے ہیں ان کو ڈرائیے. اب جب یہ آیت نازل ہوئی نا، تو اس سے پتہ چلتا ہے کہ یہ سورت بالکل شروع کے زمانے کی ہے، مکی دور کے بھی سٹارٹ کی ہے. اس لیے کہ 3 سال تو آپ صلی اللہ علیہ وسلم نے پرائیویٹ دعویٰ کیا، یعنی پرائیویٹلی اپنے قریب قریب کے لوگوں کو بتاتے رہے، پبلک نہیں گئے تھے. جب یہ آیت اتری ہے تو پھر پبلک ہوئے، اور پھر ایک تو اپنے خاندان والوں کی بھی دعوت کی تھی، ان کو بلایا کھانے پہ، اور اس کے بعد جب ان کو بتایا تو وہ اٹھ کے جانے لگے، دوسری دفعہ پھر کھانے پہ بلایا، پھر اس کے بعد اب ان کو شرم آئی کہ کھانا کھا لیا، اب ہم کیسے جائیں، تو تھوڑا سن ہی لیا لیکن نہ مانے. پھر آپ صلی اللہ علیہ وسلم نے صفا پہاڑی کے اوپر جب قریش کو ایک ایک ان کے سب ٹرائب کو خطاب کیا، ایک ایک ان کے لوگوں کو، یعنی ٹرائب کے لوگوں کو ڈرایا، جبھی تو ابو لہب غصے میں آ گیا تھا اور اس نے ایسی نازیبہ باتیں کی تھیں. تو آپ صلی اللہ علیہ وسلم اٹھ کھڑے ہوئے اپنے گھر والوں کو ڈرانے کے لیے، اپنے خاندان والوں کو، اپنے قبیلے کو، ان کو ڈرانے کے لیے. تو یہ آیت ہمیں سکھاتی ہے کہ انسان سب سے پہلے اپنے قریبی والوں سے شروع کرے دعویٰ، یعنی اپنے گھر والوں سے. آپ صلی اللہ علیہ وسلم دیکھیں، جو ہی آپ کو وہی ملی ہے پہلی، سب سے پہلے اپنی بیوی کو دعوت دی، اپنے گھر میں جو لوگ افراد تھے ان کو دعوت دی، پھر آہستہ آہستہ حلقہ احباب آگے بڑھائے، اپنے بیسٹ فرینڈ کو دعوت دی. تو آپ صلی اللہ علیہ وسلم کو یہ کہا گیا ان کو بھی انذار کریں، تو اس لیے آپ صلی اللہ علیہ وسلم نے انذار کیا نا، اے فاطمہ میری بیٹی اپنے آپ کو آگ سے بچا لو، میں اللہ کے ہاں تمہارے کوئی کام نہیں آ سکتا، یہ انذار تھا. یا صباحہ کا جب نعرہ لگایا تھا صفا پہ، تو یہ انذار تھا، کس کو ڈرانے کے لیے جب کوئی فوج آتی تھی، کوئی کچھ حملے کا خطرہ ہوتا تھا، تب یہ کہا جاتا تھا، تبھی تو لوگ جلدی سے جمع ہو گئے. تو کیوں گھر والوں سے کیوں شروع کریں؟ اس لیے کہ گھر والوں کی جب آپ کو سپورٹ ہوگی نا، تو آپ کے لیے بھی چلنا آسان ہو جائے گا. آپ دیکھتے ہیں نا، جب گھر والے ساتھ نہیں ہوتے، سپورٹ نہیں ہوتی، تو انسان چلتا تو ہے لیکن بڑی رکاوٹیں آتی ہیں. اگر تو وہ مضبوط ہے تو چلتا رہتا ہے، لیکن اگر وہ کسی دن کمزور پڑ گیا تو پھر بالکل ہی گر جاتا ہے. پھر کہتا ہے چھوڑو اب، میرے گھر والے تو یہ کہتے ہیں، وہ تو میرے ہسبینڈ مخالف ہیں، میرے تو بچے ایسے کہتے ہیں، اب مجھ سے نہیں ہوتا، پھر وہ واپس ان کے ہی ٹریک پہ چلا جاتا ہے. لیکن اگر گھر والے ساتھ ہوں گے تو ایک پورا گھرانہ آگے چلتا ہے، سپورٹ ملتی ہے. دوسرے، انسان کے اوپر سب سے پہلی ذمہ داری بھی گھر والوں کی. تیسرے، انسان کے اوپر حق بھی تو ان کا ہے. اگر مجھے کوئی اچھی چیز ملے تو سب سے زیادہ پہلے مجھے کیا دل چاہے گا کہ میں کس کو دوں؟ کوئی بہت اچھی چیز مل گئی، دل کرے گا اپنے بچوں کو دے دوں، اپنے گھر والوں کو، اپنے پیاروں کو. اسی طرح اس پیغام سے زیادہ بہترین چیز کیا ہو سکتی؟ اس سے زیادہ بڑی کسی کی خیر خواہی کیا ہو سکتی کہ ہمیشہ کی اس کی زندگی بیسٹ ہو جائے؟ ہم بچوں کے کریئر کے لیے فکر مند ہوتے ہیں نا، آگے بچوں کے فیوچر کے لیے ہوتے ہیں. وہ فیوچر تو، یہ تو دنیا کے فیوچر کے لیے ہم ہوتے ہیں، جو کتنے سال کا ہے پتہ نہیں، ہمیں نہیں پتہ ہماری اولادوں کی کتنی لمبی عمریں ہیں. لیکن ایک ہے جو انلمیٹڈ ہے لائف، वो है असल फ्यूचर, उसके लिए फ़िक्रमंद होना और उसके लिए उनका भला कर देना, ये असल खैर ख्वाही। तो उनका हक है और उनके यानी उनका हमारे ऊपर ये हक है कि हम जो बेस्ट चीज़ है वो उनको दें, और ये बेस्ट है चीज़ सब चीज़ों में कि उनकी हमेशा को उनका फ्यूचर संवर जाए, वो जन्नत में दाखिल हो जाए, उसके आला मकाम उनको मिल जाए। तो इसलिए घर वालों से पहले स्टार्ट करना चाहिए। ये नहीं है कि सिर्फ घर वालों के ऊपर आपने स्टार्ट किया और उसके बाद वहीं पे बैठ गए, उसके बाद आगे से आगे हम चलेंगे, लेकिन स्टार्ट वहाँ से, उन तक पैगाम ज़रूर पहुँचे। इसीलिए तो सूरह तहरीम में है ना, कु अनफुसकुम वाहलीकुम नारा, अपने आप को ईमान वालों, अपने आप को और अपने घर वालों को आग से बचाओ, इससे बचने का इंतज़ाम करो। आप सल्लल्लाहु अलैहि वसल्लम क्या फरमा रहे हैं, या माशर कुरैश, ए कुरैश के कबीले वालों। अल्लाहु अकबर। तो घर वालों को तबलीग करें, अपने बच्चों को बताएं। अब देखिए हमारे पास अब अल्हम्दुलिल्लाह मर्दों के लिए भी कुरान 101 का कोर्स है, तो उसके अंदर मर्दों की रजिस्ट्रेशन कराएं, उनको कन्विंस करें। और ये आपका होमवर्क है, अपने ख़ानदान के कम अज़ कम 5 लोगों तक तो अपना मैसेज पहुंचाएं, उनको कुरान की तरफ लाएं। अल्लाह ताला ने आपको एक ब्यूटीफुल चीज़ दी है, अब आप भी तो आगे बढ़ें और उसको अपने प्यारों को दें। जिस चीज़ ने आपकी ज़िंदगी को बदला है वही उनको भी बदलेगा। तो उन तक पैगाम ज़रूर दीजिए, अपने बेस्ट तरीके से दें। और कभी भी पैगाम देते वक्त हकीर करके दूसरे को ना दें कि जैसे तुम सारे बुरे हो और मैं ही अच्छी हूँ और मैं ही नेक हूँ और मैं तो कुरान पढ़ती हूँ तो इसलिए मैं तुमसे टॉप पे हूँ और तुम सारे मेरे से नीचे नीचे हो, और तुम लोग क्या चीज़ हो, तुम तो कुरान भी नहीं पढ़ा हुआ और मैंने तो इतने पारे पढ़ लिए। ये इस एटीट्यूड के साथ नहीं, हम दर्दी के साथ, शफकत के साथ कि मैं आपकी खैर खाऊँ, इसमें आपकी भलाई है। और देखें आप सल्लल्लाहु अलैहि वसल्लम को भी फरमाया अल्लाह ताला ने, वक्फ़ जनाह कलीमा ने तबाह का मिनल मोमिनीन, ए नबी आप अपने परों को बिछा दें, किसके लिए, उजून के लिए जो आपका इत्तेबा करें मोमिनों में से। ये इतनी बड़ी आयत है, इतनी पावरफुल आयत है सहाबा की शान में कि अल्लाह ने अपने नबी को फरमा दिया कि ए मेरे नबी आप अपने आप को, अपने कंधों को झुका दीजिए इनके लिए। कहाँ अल्लाह के नबी हैं, कहाँ सहाबा, जो जितना भी हो जाए वो अल्लाह के नबी के बराबर तो नहीं हो सकते, लेकिन अल्लाह ताला को इनका ईमान इतना प्यारा है सहाबा कराम का कि आप सल्लल्लाहु अलैहि वसल्लम को फरमा दिया आप अपने बाजू फैला दें। कभी आपने देखा है ये मुर्गी को या इनको कैसे चूज़ों को अपने परों के नीचे ले लेती है हिफाजत के लिए और उनकी निगहदाश्त के लिए और उनके साथ क्लोजनेस करती है। तो आप सल्लल्लाहु अलैहि वसल्लम को भी ये हुक्म दिया गया कि आपने बस तबलीग करके लोग मुसलमान हो गए उसके बाद छोड़ नहीं देना, बल्कि उनके आगे तवाज़ो करें, उनको अपने से करीब रखें, उनके उनको देखते रहें, उनकी निगरानी करते रहें, उनको अपने साथ चलाएं, छोड़ ना दें। हम देखें ना आज कई लोग बेचारे मुसलमान होते उसके बाद हम उनको छोड़ छाड़ के बस मुसलमान हो गए, उस दिन मस्जिद में उनको मुबारकबादें दी और उसके बाद हम गायब हो जाते हैं, कोई देखता ही नहीं उसके बाद कि वो किस हाल में है। लेकिन इन मुसलमानों की दिलजोई के लिए अल्लाह ने अपने नबी को हुक्म दे दिया, नरमी करें, जनाह का जब ये वक्फ जनाह का में सारी ये बातें आ जाती, दिलजोई करें, इनको इनक्रेज करते रहें, इनके साथ हमदर्दी के बोल बोलते रहें, क्योंकि उनको बहुत रिसेंटमेंट थी अपने ख़ानदानों से, माशरे से, पता नहीं किस किस चीज़ से गुजर रहे थे। तो बी देयर फॉर देम, खुश अखलाकी के साथ, नरमी के साथ इनके साथ रहें। तो आपकी तवज्जो इन पे रहनी चाहिए, ये इनके साथ ताल्लुक रखें, कनेक्शन बांधे रखें, मोहब्बत का रवैया रखें। तो वो कितने खुशकिस्मत हैं सहाबा कराम, और उनके जो भी आइंदा भी दुनिया में आप सल्लल्लाहु अलैहि वसल्लम के नक्शे कदम को फॉलो करता रहेगा, उसके लिए एक तरह से ये खुशखबरी है। देखो उन सब लोगों के लिए जो इत्तेबा करें मोमिनों का, कितना मोमिनों में से जो इत्तेबा करें आप सल्लल्लाहु अलैहि वसल्लम को, लिए कितना बड़ा ऑनर है, इतनी बड़ी शान की बात है सहाबा के लिए। तो जो सहाबा की शान में गुस्ताखी करें वो कम अज़ कम ये आयत तो पढ़ लें। तो अब हमने क्या करना है, एक तो हमने अपने घर वालों तक पैगाम पहुंचाना है, अगर आज तक नहीं पहुंचाया तो शुरू करें, और अगर पहुंचाते रहे हैं तब भी दावत दें, जोड़ें उनको भी कुरान के साथ। और किस तरह से आपने बात करनी है सोचें पहले उसको, कि मैं कैसे फ्रेज़ करूँगी अपनी बात को, कैसे क्या क्या मैं बात करूँगी, मैं किस तरह कन्विंस करने की कोशिश करूँगी। तो कोशिश करें कन्विंस करने की, और इसमें शर्माएं बिल्कुल नहीं। अगर आपके बिल्कुल करीबी लोग सब जुड़ चुके हैं तो फिर आप उससे आगे अपना हलका बढ़ाएं, लेकिन 5 लोगों तक आपका होमवर्क है कि आपने पैगाम पहुँचाना है। ये आपकी इन्वेस्टमेंट है, और उसके बाद भी उनको छोड़ना दीजिए, आपका काम यहाँ पे ख़त्म नहीं हो जाता। उनसे ताल्लुक़ रखिए, उनको पूछते रहें कैसा आपका चल रहा है, आपको कोई हेल्प तो नहीं चाहिए, आपको मैं किस तरह से आपको इसके लिए आसानी करूं। उस ज़माने में तो ठीक है, ईमान लाना ही बड़ा मुश्किल काम था। ईमान लाने का मतलब क्या था, सारी दुनिया को अपना मुखालिफ कर लेना, सज़ाओं के लिए तैयार हो जाना, आजमाइशों के लिए तैयार हो जाना, सख्तियाँ बर्दाश्त करने के लिए, गमों के पहाड़ों के टूटने के लिए। तो इन लोगों के लिए तो वाकई कोई सपोर्ट उनको चाहिए थी, और आप सल्लल्लाहु अलैहि वसल्लम सपोर्ट थे इनकी, आपकी इनके साथ जो करम नवाजी थी उसकी वजह से उनके हौसले बढ़ जाते थे, आपकी शफ़क़त की वजह से आप सल्लल्लाहु अलैहि वसल्लम इनके साथ साथ होते थे, इनको हौसला देते रहते थे, सब्र की तलकीन करते रहते थे। इनसे ताल्लुक़ तोड़ के नहीं बैठ गए थे कि अब मैंने तो तबलीग करने जाना है तो मैं तो गैर मुस्लिमों में जा रहा हूँ, काफ़रों को मैं तबलीग करूँगा, तुम्हारी सुनता रहूँ, ठीक है। तो बहुत प्यारी बात है ये। तो हम भी जब लोगों तक पैगाम पहुँचाएं तो उसके बाद उनसे एक ताल्लुक़ रखते रहें। फ़ैन आसो का फ़कुल इन्नी बरी उम्मा तामलून, अगर वो तुम्हारी नाफरमानी करें, ना आपकी बात सुने, यानी ये जो रिश्तेदार हैं जिन तक आप पैगाम पहुँचाने के लिए जा रहे हैं, जैसे अबू लहाब ने किया, फ़कुल इन्नी बरी मिम्मा तामलू, तो मैं बरी हूँ, बरी ज़िम्मा हूँ उसे जो तुम अमल कर रहे हो, ठीक है, फिर तुम्हारा अमल तुम्हारे साथ है। देखिए क़यामत के दिन कोई किसी का बोझ नहीं उठाएगा। हाँ, लोग ये कह देंगे हमने तो आपको बता दिया था, लेकिन कोई हमारी जगह आके हमारी सज़ा नहीं भुगतेगा, हमें अपने अमल का खुद जवाब देना होगा। व तवक्कल अलल अज़ीज़िर रहीम, और कितनी बड़ी बात है उन लोगों के लिए जो ईमान ले आते हैं, कि अब क्या करो, अब अल्लाह ताला पे भरोसा करो, क्योंकि मुश्किल था ना। अब जिसका भरोसा अल्लाह पे नहीं होगा वो तो डरता ही रहेगा। देखिए जो बताने वाला ना वो भी डरता है, वो भी कहता है कि हाय मैं बताऊंगा तो सारे मेरे पीछे पड़ जाएंगे। हक बात बताना ऐसे माशरे के अंदर जहाँ पे हर तरफ ही अंधेरे हैं, जहालत के, कुफर के, शिर्क के, आप अपने मुसलमानों में ही जाके देख लें, काफ़रों को तो तबलीग करनी तो बहुत दूर की बात है, आप अपने मुसलमान माशरे में जहाँ पे सब मुसलमान हो वहाँ पर ही आप किसी को अगर कह देना कि भाई ये नहीं सही है और ये जो आप कर रहे हैं ये शिर्क है या ये बिदत है, फिर देखें आपके पीछे कैसे पड़ते हैं। वो वही कर सकता है जो तवक्कल अल्लाह रखे, अल्लाह पर तवक्कल रखें। और आप अगर आपकी ये नाफरमानी भी करते हैं ना तो आप इसकी परवाह ना करें, आप बरी हैं, कह दें मैं बरी हूँ आपके, उससे आप अल्लाह पर भरोसा रखें। ये आपके मुखालिफ भी हो जाते हैं तो अल्लाह पे भरोसा करें, अल्लाह ताला अज़ीज़ और रहीम है। देखा आपने बार बार ये वाले अल्लाह ताला की 2 सिफ़ात आ रही हैं, क्योंकि वो माशरा ऐसा था, वो वक्त ऐसा था, वो जिस हालात में ये सूरत उतर रही है वो कितना मुश्किल था। यानी अब समझ लें कि आप डायरेक्ट चोट लगाने लगे हैं उनके अकीदे पर, जिसके ऊपर उनकी ये मक्का बहुत काइंड ऑफ अ रिलीजियस एक सेंटर था ना, यहाँ पर काबा था, एक दुनिया इस जगह को जैसे आज भी देखते हैं आप अपने दीन के लिए किस तरफ देखते हैं, उस तरफ ही देखते हैं, उसी डायरेक्शन में काबा है हमारा महवर मरकज़। तो उस ज़माने में भी वो उन जगहों को देखते थे, अब वहाँ पे इन लोगों के अकीदे के ऊपर चोट लगाना और उसको कहना कि ये गलत है, मतलब है कि हर चीज़ ही आपने तो बेस ही हिला दी उनकी, इसी पे तो वो तरक्कियां करते थे, इसी पे उनकी तिजारत चलती थी, क्योंकि सब लोग आते हैं यहाँ पे हज करने, सब लोग आते हैं यहाँ पे ورشپ کرنے، سب لوگ یہاں اس کو بڑا سمجھتے ہیں، اس کعبے کو، اور اس کی بڑی تعظیم ہے، تو آپ نے تو ہمیں کہہ دیا کہ سارے ہی بت ہٹا دیں اور ایک ہی خدا کو ماننے سے تو اب ہمارے یہ سب کا کیا ہوگا؟ تو یعنی ان کی بنیادیں ہل جانی تھی، آسان بات نہیں تھی یہ۔ تو اگر آپ کی دعوت کو رد کریں تو کہہ دیں میں بری ہوں اور آپ اللہ پہ بس توکل کریں، یہ نہیں مانتے نہ مانے، پھر آپ کا وکیل اللہ ہے، آپ اس پہ بھروسہ رکھیے، اس کے بھروسے پہ چلتے رہیں۔ الذی یراک حین تقوم، وہ آپ کو دیکھتا ہے جب آپ کھڑے ہوتے ہیں، کھڑے ہوتے جس وقت جب آپ تبلیغ کے لیے کھڑے ہوتے ہیں یا جس وقت آپ نماز کے لیے کھڑے ہوتے ہیں، اللہ تعالیٰ آپ کو واچ کر رہا ہوتا ہے۔ جب رات کے بعد آپ صلی اللہ علیہ وسلم کھڑے ہوتے تھے، دن کو تو انہی باتوں میں ان کی باتیں ستاتی اور ان کی مخالفتیں اور وہ ایسی کلیجے کو چھلنی کر دینے والی باتیں کرتے تھے، رات کے بعد انہی لوگوں کے لیے دعائیں کرتے تھے۔ وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ، اور آپ کا، آپ کی نقل و حرکت سجدہ کرنے والوں میں، یعنی جب لوگ سجدہ کر رہے تھے آپ بھی ان کے ساتھ سجدہ کر رہے ہوتے، آپ کی جو نقل و حرکت ہے ان کے ساتھ ساتھ آپ ہیں، جماعت میں نماز پڑھ رہے ہیں، سجدے کر رہے ہیں، اللہ تعالیٰ اس کو بھی دیکھتا ہے۔ یہ بات انسان کو کتنی تسلی دے دیتی ہے۔ دیکھیں نا، ایک بندہ ویسے بھی غموں میں ہونا اور اس کو یہ پتہ چل جائے میرا اللہ مجھے دیکھ رہا ہے، میں اس کی نظر میں ہوں، اس وقت میرے اوپر کیا بیت رہی ہے، لوگ مجھے کیا 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 نام دے رہے ہیں، کیسے کیسے میری مخالفتیں کر رہے ہیں، کس طرح مجھے ستا رہے ہیں، میں کتنے غم میں ہوں، میرے اوپر کیا گزر رہی ہے، میرے رب کو سب چیز کا پتہ ہے، وہ سب ہر وقت مجھے دیکھ رہا ہے، میں اس وقت بھی اس کی نظروں میں ہوں، جب میں کھڑے ہو کے لوگوں کو بتاتا ہوں اور لوگ مخالفت کرتے ہیں اور لوگ مذاق اڑاتے ہیں اور لوگ پتہ نہیں کیا کیا نام رکھ دیتے ہیں، اس وقت بھی اللہ تعالیٰ تو دیکھ رہا ہے نا۔ تو یہ پیغمبر کے لیے بڑی تسلیاں ہیں ان آیتوں میں، اور ہر اس بندے کے لیے جو اللہ کی خاطر کھڑے ہونے والا ہے، جو اللہ کی خاطر مخالفتیں برداشت کر رہا ہے، یہ اللہ تعالیٰ آپ کو دیکھ رہا ہے، آپ اللہ کی نظر میں ہیں، لوگ جو بھی آپ کو کہتے رہے اللہ تعالیٰ ان کی بھی سن رہا ہے اور آپ کو بھی دیکھ رہا ہے، آپ کے آنسو اس سے چھپے تھوڑی ہیں، آپ کی سسکیاں اس سے مخفی نہیں ہیں، وہ جانتا ہے دلوں پہ کیا گزرتی ہے۔ تو یہ کبھی نہ کہیں اس کو کیا پتا میرے اوپر کیا گزر رہی ہے، نہیں اس کو بالکل پتا ہے، بہت سے لوگ ایسی بات کرتے ہیں نا، نہیں اس کو پتا ہے، وہ تو ڈائریکٹ دیکھ رہا ہے، کوئی اور دیکھے نہ دیکھے۔ کبھی کبھی انسان زبان سے بتا بھی نہیں سکتا ہے، آپ صلی اللہ علیہ وسلم کے اوپر تو وہ حالت تھی، ان کی باتوں سے بھی ہوتی تھی، دل چھلنی ہوتا تھا، ایسے نہیں تھا کہ آپ صلی اللہ علیہ وسلم کو کوئی اثر ہی نہیں ہوتا، نہیں، غمگین رہتے تھے، فلا اللہ کا باقی ان نفس کا، کہیں آپ اپنے آپ کو ہلاک نہ کر دیں۔ کتنی آپ کے اوپر یعنی تکلیف گزرتی تھی، یہ کیوں نہیں مانتے، یہ کیوں ایسے کر رہے ہیں، یہ کیوں مخالفتیں کر رہے ہیں، یہ حق کیا ہے، اس کو کیوں نہیں سمجھتے۔ تو یہ چیزیں جو دل پہ گزر رہی تھی اللہ تعالیٰ کو بخوبی علم ہے اس کا، تو کبھی نہ سمجھے کہ اس کو نہیں پتا، اس کو پتا ہے، اور آپ کی ہر پریشانی کا پتا ہے، ہر غم کا پتا ہے، کس کس چیز سے ہم میں سے کون کون کہاں کہاں کس مرحلے سے گزر رہا ہے، وہ سب جانتا ہے، اور پھر ایکدم سکون آ جاتا ہے کہ وہ سب جانتا ہے، بس اس نے جان لیا تو پھر اور کیا رہ گیا، جب اس کو پتا ہے تو پھر اور کسی در پہ جانے کی ضرورت کیا، بس اس کو پتا ہے نا، پتا چل گیا نا اس کو۔ انہو السمیع العلیم، وہ سنتا بھی ہے اور بہت اچھی طرح اس کو پتا ہے، علم بھی ہے اس کو، تو جب آپ کا دل پکارے تب بھی وہ سن رہا ہے، کوئی بھی نہیں سن سکتا دل کی پکار مگر وہ سن رہا ہے، جب زبان سے بولے تب بھی سنتا ہے، جب زبان کو الفاظ آتے ہی نہیں ہیں نا میں کیسے بیان کروں، گھر میں رہنے والے بندوں کو بھی انسان نا بتا نہیں سکتا بعض صفحہ، کیونکہ زبان ساتھ نہیں دیتی، پھر انسان نا جھنجھلا کے کہتا ہے مجھے سمجھ نہیں آتی میں کس طرح بتاؤں، میرے پاس ورڈز نہیں، مجھے سمجھ ہی نہیں آ رہی۔ ہاں واقعی اس کو سمجھ نہیں آ سکتی اور آپ بتا بھی نہیں سکتے جو گزر رہی ہے، لیکن اللہ تعالیٰ کو سمجھ آتی ہے، وہ سنتا بھی ہے اور جانتا بھی ہے، تو وہ بول جو الفاظ نہیں بنے وہ بس دل کے بول ہیں، وہ ان کو بھی سن رہا ہے اور جانتا ہے۔ हल उनबी कुम अला मन तनसल शयातीन, क्या मैं तुम्हें बताऊँ ना कि किसके ऊपर उतरते हैं शयातीन? तुम कहते हो इस नबी के ऊपर शयातीन उतरते हैं, मैं तुम्हें बता ना दूँ शयातीन उतरते किस पे हैं? तनसल अला कुल्ली अफ्फाक नासीम, वो उतरते हैं हर बहुत झूठे पे और बहुत गुनाहगार पे। ये काहिनों पे, नजूमियों पे, जादूगरों पे, इनके ऊपर उतरते हैं, इनको आके चीज़ें बताते हैं। वो आप सल्लल्लाहु अलैहि वसल्लम को कहाँ से ये कलाम सिखाएंगे? उनकी क्या मिजाल है और वो क्या इसके लायक हैं? या उनके क्या यही काम है? ये नेकी की बातें बताते हैं, वो आखरत का खौफ दिलाते हैं, जहन्नुम की से डराते हैं क्या? वो तो गुनाहगारों के पास जाते हैं, अपने साथियों के पास, उनको जाके बातें बताते हैं। युल्कून अस्समा व अक्सरुहुम काज़िबून, वो डालते हैं समात सुनी सुनाई बातें, या कान दोनों इसमें बात, सुनी सुनाई बातें डालते या कान डालते। क्या मतलब सुनी सुनाई बातें? पहले कान का बताते हैं, कान कैसे डालते हैं, यानी वो आसमानों पे जाके सुनने की कोशिश करते हैं ये शयातीन, और वहाँ की जो गैब की बातें अगर कोई एक आध कान में पड़ जाए तो कान वहाँ लगाते हैं और आके फिर झूठ सच मिला के इन काहिनों को बताते हैं, और वे काहिन जो हैं ये आगे लोगों को बताते हैं। और दूसरी बात के सुनी सुनाई बातें, यानी बस इधर सुन ली, कोई इधर थोड़ी सी कान में पड़ गई, कोई इधर थोड़ी सी कान में पड़ गई, बस ऐसी बातें लेके काहिनों के पास आते हैं और उनको बता देते हैं। सुनी सुनाई बातें जिसमें झूठ शामिल होता है। आयशा रज़ी अल्लाह तआला कहती हैं कि कुछ लोगों ने आप सल्लल्लाहु अलैहि वसल्लम से काहिनों के मुतल्लिक पूछा, तो आपने फरमाया उनकी किसी बात का एतबार नहीं है। एक साहब ने कहा, या रसूलल्लाह बाज़ ऐसी बातों का बयान ये करते हैं जो सही भी साबित होती हैं, जैसे अल्लाह माफ़ करे हमें कभी कोई कह देता है ना ये फलां, वो देखें उस नजूमी ने भी यही कहा था ना, वो जो फलां वो टीवी पे आया था उसने कहा था ये टीम मैच जीतेगी, देखो उसकी बात सही हो गई। फलां ने कहा था तुम्हारी किस्मत का सितारा गर्दिश में है, देखो आज मेरे साथ ये हो गया। उसने कहा था सफ़र ना करना नुकसान होगा, तो ये देखो हो गया, तो आपने तस्दीक कर दी है। तो बाज़ दफ़ा उनकी बातें सही हो जाती हैं, तो इसमें भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये सही बात है। वो जिसको सुनता है फरिश्तों से, वो सुन के वो याद रख लेता है, फिर इसको आके अपने जो उसका होता है ना नजूमी, उसके कानों में डाल देता है, जैसे मुर्गी कुट कुट करती है इस तरह वो काहिनों के कानों में डालता है, और वो इसमें 100 झूठ फिर मिलाता है और फिर बताता है। वो जो 100 झूठ हैं वो तो इंसान को याद नहीं रहते, एक बात जो सही हो गई उसके ऊपर ज़रूर जोर देता है, देखा उसने ये कहा था, जो 100 उसने बातें झूठी भी कहीं जो गलत साबित हुई वो उनकी तरफ नहीं तवज्जो करते। तो शैतान तो इन लोगों के पास आते जाते हैं, इनके कब्ज़े में ये जिन्नात होते हैं, ये जो नजूमी किस्म के लोग हैं, आमिल किस्म के लोग हैं, ये जो कहते हैं कि भई इतने घंटे में ये हो जाएगा, 24 घंटे में महबूब कदमों में फलां, इनके पास ये जादू करते हैं, इनके पास जिन्नात होते हैं, तो इनके पास ये जिन्नात आते जाते हैं, इनको उल्टे सीधे काम बताते भी हैं और ये उनके कहने पे ये काम करते भी हैं। तो ये तो खुद झूठे होते हैं, ये नजूमी और गुनाहगार होते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम तो इन बातों से दूर हैं बहुत। व शुराउ यत्तबी अहमुल गावून, और शुरा की तो पैरवी बहके हुए लोग करते हैं, क्योंकि शुरा भी बहके हुए होते हैं। देखा नहीं आप शायरों को, जो तख़सीस है एक्सेप्शनल केसेस हैं वो बाद में आ रहे हैं, लेकिन अमूमी तौर पे शुरा को देखें मेजॉरिटी ये होती है। क्या ज़मीन आसमान के खिलाफे कभी इश्क मोहब्बत के ऐसे के जैसे पता नहीं मैं किसी के लिए जान ही दे दूँगा, हालाँकि कुछ नहीं होता उसमें भी, ऐसा कोई मोहब्बत नहीं होती, कभी अपने फ़ख्र और गरूर और कभी कुछ। और वो ज़माना शायरों का था, जैसे आज का ज़माना सोशल मीडिया का है। आप देख लेना सोशल मीडिया में भी जिसको मर्ज़ी जिधर चढ़ा दें झूठ ही किसी के बारे में करके, इतना उसको ऊपर चढ़ा दें, ये पता नहीं क्या चीज़ है, उसको सारे ही समझने शुरू होते हैं, हालांकि चाहे वो किसी काम का बंदा ना हो। अब जिनको सेलिब्रिटीज़ बनाया हुआ है, पता नहीं कौन से एक्टर एक्ट्रेसेस उनको क्या क्या बना के रख देते हैं, झूठ ही सारा कुछ। तो जैसे आज सोशल मीडिया का दौर है, आप प्रेस को देखें, आप ये जो एंकर्स होते हैं ये लोगों के माइंड ही चेंज कर देते हैं, जिस तरफ को चाहते हैं उधर को उनका बना देते हैं माइंडसेट। کسی کی فیور کرنی ہے تو اس کو چڑھا دیتے ہیں، کسی کو گرانا ہے تو اس کو کر دیتے ہیں. اس زمانے میں شاعر ایسے ہوتے تھے، ہر قبیلے کا ایک شاعر ہوتا تھا، وہ اپنے قبیلے کے لیے کتنی باتیں کرتا تھا، کتنے شعر بولتا تھا. تو ان کو بہکے ہوئے لوگ ہی، جن کا کوئی مقصد، بہکے ہوئے مطلب کیا، جن کی زندگی کوئی مقصد نہیں ہے، بس ایسے ہی. آپ دیکھتے نہیں ہیں شاعروں کی مجلس میں بیٹھے ہوتے ہیں، واہ واہ جی واہ واہ، سبحان اللہ کرتے کرتے سر دھن رہے ہوتے، کیا بیکار. نہ ان کے شعروں کے اندر کوئی ایسی بات ہوتی ہے، نہ یہ اچھا جی اس کے پر سر دھنتے رہتے، بے مقصد. اس زندگی کو صحیح کرنے کا کوئی طریقہ نہیں ہے، اس میں کوئی کچھ ایسا نہیں ہے جو صحیح بات ہو، کوئی اچھی بات ہو، کوئی سچائی کی بات ہو. الم ترانہم فی کل وادی یہیمون، کیا تم دیکھتے نہیں ہو وہ تو ہر وادی میں بھٹکتے پھرتے ہیں، یعنی لغو باتیں نا، کبھی ادھر کی کبھی ادھر کی، کبھی گل و بلبل، کبھی محبوب کے حسن کے قصیدے، کبھی اس کی زلفوں کی باتیں، کبھی اس کی چال کی بات، کبھی اس کی سراہی دار گردن کی بات، پتہ نہیں کیا کیا بیکار چیزیں. تو اللہ کا قرآن تو اس سے بہت پاک ہے، اللہ تعالیٰ کا قرآن تو اس سے بہت دور ہے. تم یہ کہتے ہو یہ شیاطین لے کر آ، تم کہتے ہو یہ شاعر ہیں، کیونکہ آپ صلی اللہ علیہ وسلم پہ یہ الزام بھی تھا نا کہ شاعری کرتے ہیں، آپ نے تو شاعری کی. حالانکہ نبی علیہ الصلوۃ والسلام کبھی اگر کوئی شعر کی کہا بھی تو آگے پیچھے ہوتا تھا. تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ایک دفعہ فرماتے ہیں آپ سے سن کے کہ مجھے یقین ہے کہ آپ اللہ کے نبی ہیں، اس لیے کہ آپ شاعری نہیں کر سکتے، شاعری نہ آپ نے کی کبھی. یہ نہیں مطلب کہ شعر بری چیز ہے، کبھی کوئی شعر ہی نہیں کہنا چاہیے اور سارے شاعر ایسے ہی ہیں اور سارے نہیں، آگے ایکسیپشن آ رہی ہے. وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ، وہ کہتے ہیں جو کرتے ہیں نہیں. دیکھیں نا، کبھی بہادری کی باتیں کریں گے، کبھی کچھ کہیں گے، لیکن اس کے بعد کرنا کچھ نہیں ہے، سب تخیلات ہیں. شعر کا مطلب ہی یہی ہوتا ہے، خیالی باتیں، لغو باتیں انسان کرتا رہتا ہے شعروں کی صورت میں، تو اور خیالوں سے آگے بناتے جاتے، تو لیکن کام وہ نہیں کرتے. چاہے کتنی مثلا سخاوت کے اوپر شعر کریں گے، وہ یعنی سخی ہونا بہت اچھی بات ہے، خود سخاوت نہیں کرتے. بہادری کے اوپر کہیں گے، خود کبھی تلوار بھی نہیں اٹھائی، چونٹی تک نہیں ماری. تو دھواں دار باتیں جن کو کہتے ہیں نا، تقریریں بھی کئی لوگ ایسی کرتے ہیں، ایسی دھواں دار تقریر کریں گے کہ لوگ آشاش کر اٹھیں، جی واہ کیا بات ہے، اور اس کے بعد کرنا نہیں ہوتا وہ کام. الا الذین آمنوا وعملوا الصالحات، سوائے ان کے جو ایمان لائے اور صالح عمل کی. یہ جو اچھے والے شاعر ہیں ان کی چار خصوصیات یہاں پہ بتائیں گے، جن میں یہ خصوصیات ہیں وہ ان میں شامل نہیں ہیں کہ جو وادیوں میں بھٹکتے پھرتے ہیں، کوئی کرنا کچھ نہیں ہوتا اور بس بولتے ہی رہتے ہیں شعروں میں، ادھر سے ادھر زمین آسمان کے کلابے تو ملاتے ہیں لیکن عمل میں ان کے کوئی بات نظر ہی نہیں آتی. یہ ان میں شامل نہیں ہیں، یہ تو عمل صالح کرتے ہیں، ایمان بھی لاتے ہیں. اور وہ پتہ ہے جس وقت یہ آیت اتری ہیں نا، جو پہلی والی آیتیں، یہ آیتیں اتری ہیں، تو حضرت حسان بن ثابت جو تھے وہ تو آپ صلی اللہ علیہ وسلم کے شاعر تھے نا، آپ صلی اللہ علیہ وسلم ان سے فرماتے تھے کہ آپ جواب دیں ان لوگوں کو، کیونکہ ہر، میں نے آپ کو بتایا کہ اس وقت زمانے میں بھی ہر قبیلے کے شاعر ہوتے تھے، اور جس کے پاس بڑا شاعر ہوتا تھا وہ تو بس آسمانوں پہ ہوتے تھے کہ ان کا شاعر ان کو اتنی اوپر چڑھا دیتا تھا، دوسروں کو گرا دیتا تھا. تو جو آپ صلی اللہ علیہ وسلم کی حجف کے اندر آپ کی، یعنی ایسے آپ کے شان میں گستاخی کے ایسے شعر پڑھتے تھے، تو آپ صلی اللہ علیہ وسلم پھر حضرت حسان سے فرماتے تھے کہ اے حسان ان کو جواب دو، روح الامین تمہاری جو ہے نا، روح القدس جو ہے وہ تمہاری تائید کرے. تو جبرائیل علیہ السلام آپ کے مددگار ہیں، تو وہ اور عبداللہ بن رواحہ اور قاب بن مالک، یہ تینوں شاعر تھے. تو یہ شعرا جو تھے وہ آپ صلی اللہ علیہ وسلم کے پاس روتے ہوئے آ گئے کہ یہ آیت نازل ہوئی ہے، اب ہم کیا کریں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کا آخری حصہ بھی تو پڑھو، یعنی تمہارے شعر ویسے نہیں ہیں جیسے ان لوگوں کے ہوتے ہیں. یہ لوگ تو ایمان لانے والے تھے، صالح عمل کرنے والے، جیسے آج بھی کوئی ایسے شعر دین کے اس کے اوپر کہے جس میں اللہ کی محبت ہو یا رسول کی شان میں کوئی نعت پڑھتا ہے، یا جیسے ام معبد نے سب سے پہلے آپ صلی اللہ علیہ وسلم کے حلیہ مبارک بیان کیا تھا تو شعروں میں کیا تھا، آج تک وہ شعر محفوظ ہے. تو کتنے خوبصورت شعر ہیں، ایسی نعت جس میں کوئی غلو نہیں ہے، جس میں آپ صلی اللہ علیہ وسلم کی شان کو ایسا بڑھا نہیں دیا کہ بشریت سے ہی کچھ اور ہی بنا دیا گیا ہو، تو وہ شعر ٹھیک ہے. خدا کا مقام نہ دے دیا گیا ہو، شرک نہ ان کے اندر ہو، تو وہ نعت پڑھنے میں کوئی حرج نہیں ہے. تو لیکن یہ ہے کہ پھر شعر واقعی پھر ایسا ہونا چاہیے کہ جس سے لوگوں کے حوصلے بڑھیں، لوگوں کو جوش اور ولولہ آئے، اور لوگ اللہ اس کے رسول کی محبت دلوں میں جاگ جائے، ایسے پھر شعر ہوں تو اس میں کوئی بھی مسئلہ نہیں ہے۔ تو اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ، دیکھیے نا شعر بھی کیا ہے، وہ ایک ایسا کلام ہے جو انسان کے اندر بعض دفعہ اس کے جذبات کو ابھار دیتا ہے، بھڑکا دیتا ہے، اس کو جوش دلا دیتا ہے۔ اس لیے آپ دیکھیں جنگی ترانے ہوتے ہیں، ان میں جنگوں کے اس پہ ایسا جوش دلایا جاتا ہے کہ لوگ کھڑے ہو جاتے ہیں۔ پھر تو اس لیے یہ نہیں کہ شعر اٹ سیلف برا ہے، مگر اس کا استعمال انسان کیسے کرتا ہے، بالکل جیسے آپ کا سیل فون ہے۔ اب یہ سیل فون ہے، آپ اس کو کہیں کہ یہ بہت برے ہیں، جب سے فون آئے بڑا برا، لیکن اسی سے آپ فائدہ بھی تو اٹھاتے ہیں، اسی سے لوگ اس کو کارآمد چیز میں بھی استعمال کر سکتے ہیں، اسی سے آپ قرآن بھی سنتے ہیں، اسے آپ کلاسز بھی لیتے ہیں۔ تو شعر بھی آپ اسے اجر بھی کما سکتے ہیں، اور شعر بھی ایسے فضول ہو سکتے ہیں کہ جو لوگوں کا بھی وقت ضائع کرنا، اپنا بھی وقت ضائع کرنا، خیالی باتیں، نہ کوئی نہ سر نہ پیر اس کا، بس جی شعر ہے بڑا ہی خوبصورت شعر، چلو اس کا کیا فائدہ ہے، کچھ بھی نہیں۔ تو وہ ایمان لائے، صالح عمل کیے، وذکر اللہ کثیرا، اور اللہ کا بہت زیادہ ذکر کرتے ہیں، ایسے شاعروں میں کوئی مسئلہ نہیں ہے۔ کیونکہ شعر و شاعری یا گانا اگر وہ اللہ کے ذکر سے غافل کر دیتا ہے نا، تو پھر وہ صحیح نہیں ہے، ٹھیک ہے۔ شعر ایسے یا ایسی شاعری ایسی کئی ہوتی ہے جس کے اندر لوگ اتنا مگن ہو جاتے ہیں کہ پورا پورا دن اس میں شعر و شاعری کے اندر ہی، شاعری کے جی مقابلے ہو رہے ہیں، اور بہت اس کا وہ ایک بڑا ایونٹ منعقد کیا گیا ہے شاعری کا، تو وہ سارا دن اس کے اندر نماز بھی جا رہی ہے، اس دن اللہ رسول بھی نہیں یاد، تو وہ نہیں۔ پھر وہ اللہ تعالیٰ کا ذکر بھی کرنے والے ہوں بہت زیادہ، وَانْتَصَرُوا مِنْ بَعْدِ مَا ظُلِمُوا، اور انہوں نے بدلہ لیا اس کے بعد کہ وہ ظلم کیے گئے۔ یعنی میں نے یہ بات ابھی آپ کو جو بتائی ہے کہ جب کافروں کے شاعر آپ صلی اللہ علیہ وسلم کے خلاف کوئی شعر کہتے تھے تو یہ ان سے بدلہ لیتے تھے، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ تمہارے شعر جو ہیں حسان، ان کے لیے تیروں سے بھی، تیروں تلواروں سے بھی زیادہ ہیں، اتنے زیادہ ان کو چبھتے ہیں جا کے، اتنا ان کو زخمی کرتے ہیں۔ تو وہ بدلہ لیتے ہیں اس کے بعد کہ وہ ظلم کیے گئے، جو مسلمانوں کے اوپر ظلم کیا جا رہا ہے، یا جو ناجائز، آپ صلی اللہ علیہ وسلم تو ایسے تھے بھی نہیں جو آپ کے خلاف جس طرح کی باتیں کی جا رہی ہیں، تو یہ ظلم ہے، ناجائز کسی کے اوپر بات کرنا، تو ان سے بدلہ لیتے ہیں، یعنی ان کے جواب میں شاعری کر کے۔ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا، اور عن قریب جان لیں گے وہ لوگ جنہوں نے ظلم کیا، جو یہ آپ صلی اللہ علیہ وسلم کے خلاف بولتے ہیں، یا اس دین کے خلاف شعر و شاعری، یا مسلمانوں کے خلاف ایسی جھوٹی باتیں اور پروپیگنڈا کرنے کے لیے شعر استعمال کرتے ہیں، عن قریب ان کو پتہ چل جائے گا، ایم انقلب ینقلبون، کہ کون سا انجام ہے جس کی طرف وہ لوٹتے ہیں، یعنی اونٹ کس کروٹ بیٹھے گا پتہ چل جائے گا کہ کون ہے جس کی ہار ہوتی ہے اور کون ہے جس کی جیت ہوتی ہے، کس کو ان دا اینڈ فتح نصیب ہوتی ہے، یہ دین غالب ہوتا ہے یا ان کی باطل باتیں غالب ہوتی ہیں، جلدی پتہ چل جائے گا۔ تو اس میں بہت بڑی ایک تسلی ہے مسلمانوں کے لیے کہ جلدی ہی وہ وقت آ جانا ہے کہ جب یہ سارے مسئلے ختم ہو جانے ہیں، سارے غم ختم ہو جانے، جلدی ان کو ان کا انجام پتہ چل جانا ہے، اور تمہیں اللہ تعالیٰ غلبہ دے گا۔ تو خوشخبری بھی اس کے اندر ہے، تسلی بھی اس کے اندر ہے، اور بتا دیا نا میں سیعلم، ان قریب بہت جلدی وہ وقت آنے والا ہے، اور پھر آ گیا تھا، دیکھیں آپ 8-9 سالوں کے اندر، اس کے بعد جب یہ ظاہر ہے آیات اتری تو اس کے بعد 8-10 سالوں کے اندر ہی کہاں سے کہاں بات پہنچ گئی، اور پھر آپ صلی اللہ علیہ وسلم فاتح بن کے اسی شہر کے اندر داخل ہوئے۔ تو یہ صورت بڑی پیاری صورت ہے جس میں اللہ تعالیٰ نے تسلی بھی دی ہے مسلمانوں کو، ان کی غلبے کی خوشخبری بھی دی ہے، اور یہ بھی بتایا کہ مخالفتوں کے طوفان کے اندر ایک انسان کا رویہ کیسا ہونا چاہیے، چل نہیں پڑنا چاہیے جس طرف ساری دنیا چل پڑی، جو وہ قومیں جس طرف چل پڑی تھیں اس وقت کے پیغمبر مسلمانوں کو لے کے اسی طرف نہیں چل پڑے تھے، بلکہ اس کا مقابلہ کرتے رہے۔ انہوں نے جس حد تک، اب یہ تو کوئی لڑنے کے لیے کھڑے نہیں ہو گئے تھے لوط علیہ السلام، یہ ان کی طاقت ہی نہیں تھی، ان کے ساتھ ان کی دو بیٹیاں تھیں، لیکن جتنی حد تک ان کی طاقت تھی اتنا تو انہوں نے کیا نا، शोएब अलैहिस्सलाम लड़ने के लिए नहीं खड़े हो गए, उनकी ताकत नहीं थी। लेकिन जब इंसान सपोर्टर बन जाए उस गुनाह का, तो फिर वो उसी में शामिल हो जाता है। तो इसलिए एक तो इस चीज़ को इंसान को ध्यान रखना चाहिए कि किसी गुनाह के अंदर इन्वॉल्व होना तो क्या उसकी हाँ में हाँ मिलाना या उसकी तारीफ़ करना, तो खैर बहुत दूर की बात रह जाती है। उसको एक्नॉलेज करना कि ये कोई बात नहीं है, इसमें ये सब गुनाह के ही काम है। इसी तरह शोहरा के बारे में पता चल गया कि बहुत ज़्यादा इस तरह हर वक्त शेर व शायरी के अंदर रहना जो लघवियात पे मबनी हो, इसका कुछ हासिल नहीं। हाँ, आपका कलम अगर उठे तो ऐसी शायरी करनी है तो फिर वो पसंदीदा है जिसके अंदर, लेकिन वो ऐसी हो कि अल्लाह के ज़िक्र से गाफिल ना करे, और वो ऐसी हो कि जवाब देने के लिए हो। आज अगर शायरी नहीं है तो सोशल मीडिया, जो आप इस शायरी की जगह पे ही समझ लें आप कि अगर आप ईमान लाने वाले हैं, साले अमल करने वाले हैं, अल्लाह के ज़िक्र से आप गाफिल नहीं हैं और आप उनको जवाब देते हैं, तो यही सोशल मीडिया पे बैठना आपके लिए कोई नुकसान की बात नहीं है। आप अपने दीन के दिफा के लिए, आप अल्लाह रसूल की बात पहुँचाने के लिए इसको इस्तेमाल कर रहे हैं, तो आप एक घंटा भी बैठे हुए हैं, चार घंटे भी बैठे हुए, एज़ लॉन्ग एज़ आप अल्लाह का जिक्र कर रहे हैं, नेक अमल कर रहे हैं, उनको जवाब बता रहे हैं और इस दीन को फैलाने की बात कर रहे हैं, तो कोई मसला नहीं। लेकिन अगर आप इसके बराक्स ही इसी सोशल मीडिया को आप इस्तेमाल करते हैं कि वो लघवियात, इधर से उधर बातें देख रहे हैं, लोग वो कहाँ गया, उसने किधर सैर की, वो किस वेकेशन पे गया, उसकी शादी की पिक्चर ने देख लूँ, उनके घर में क्या हो गया, उसने किसको तोहफा दिया, किसी ने दावत की और कौन गया, ये बेकार सारी बातें, जैसे इनकी शायरी बेकार है ना, जिनको पीछे वो बहके हुए लोग लगते हैं, इसी तरह ये बेमकसद लोगों की बातें हैं कि जो बैठ के बस यही सारा वक्त लोगों को वॉच करते रहते हैं। तो ये बिल्कुल कंट्रास्ट उस तरह ही है जैसे कि ये शायरी का ना, इसी तरह ये सोशल मीडिया का आज के दौर में, हम जो कि हम पोइट्री के अब इतना नहीं रहे, इतना रिवाज नहीं रहा, लेकिन ये आयतें रेलिवेंट हैं। जो भी चीज़ प्रिवेल कर रही होगी किसी ज़माने में, ये उन सब चीज़ों के लिए है। शायरी नहीं है तो आज वो दूसरी चीज़ें आप उनसे रिलेट करके देख लें। इसी सोशल मीडिया को आप अपने दीन के लिए भी यूज़ कर सकते हैं, इसी को आप बेकार बातों के लिए और गावून इन चीज़ों के पीछे फिर वो ही जाते हैं जो गावून है। अब तो कितनी चीज़ें इंस्टाग्राम, टिकटॉक, पता नहीं क्या क्या चीज़ें, उनके अंदर भी अच्छी भी चीज़ें हैं, लेकिन उनके अंदर ऐसी चीज़ें की तो भरमार है। तो यहाँ पे जो पहले कहा गया ना, वो अक्सरियत शोरा की बात की, जैसे हमारे अक्सरियत सोशल मीडिया इसी तरह की चीज़ों पर मबनी है। इल्ला लदीना आमनू, सिवा एक्सेप्शन कुछ कम लोगों की ऐसी होती है, जैसे इलामा इकबाल के अशआर हैं, देखो कहाँ से कहाँ इंसान के जज्बात को ले जाते हैं। लेकिन बात वही है फिर, कि फिर ये जो एक्सेप्शनल लोग हैं इनमें शामिल हो, उनमें नहीं जो जो मेन स्ट्रीम जो सारे कर रहे हैं, जो सब चल रहा है, जो सब हो रहा है, उसी के अंदर मैं भी रो में बह जाऊँ। तो कुरान आज भी गाइडेंस है उसी तरह जैसे 1400 साल पहले था। अल्लाह ताला इस सूरत से भी हमें बेहतरीन तौर पे सबक लेने की तौफीक अता फरमाए, हमारे अमल में ले आए और हमारे हक़ में हुज्जत बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। सलाम अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
كذبت قوم لوط المرسلين إذ قال لهم أخوهم لوط ألا تتقون إني لكم رسول أمين فاتقوا الله وأطيعون وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين أتأتون الذكران من العالمين وتذرون ما خلق لكم ربكم من أزواجكم بل أنتم قوم عادون قالوا لئن لم تنته يا لوط لتكونن من المخرجين قال إني لعملكم من القالين رب نجني وأهلي مما يعملون فنجيناه وأهله أجمعين إلا عجوزا في الغابرين ثم دمرنا الآخرين وأمطرنا عليهم مطرا فساء مطر المنذرين إن في ذلك لآية وما كان أكثرهم مؤمنين وإن ربك لهو العزيز الرحيم كذب أصحاب الأيكة المرسلين إذ قال لهم شعيب ألا تتقون إني لكم رسول أمين فاتقوا الله وأطيعون وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين أوفوا الكيل ولا تكونوا من المخسرين وزنوا بالقسطاس المستقيم ولا تبخسوا الناس أشياءهم ولا تعثوا في الأرض مفسدين واتقوا الذي خلقكم والجبلة الأولين قالوا إنما أنت من المسحرين وما بشر مثلنا وإن نظنك لمن الكاذبين فأسقط علينا كسفا من السماء إن كنت من الصادقين قال ربي أعلم بما تعملون فكذبوه فأخذهم عذاب يوم الظلة إنه كان عذاب يوم عظيم إن في ذلك لآية وما كان أكثرهم مؤمنين وإن ربك لهو العزيز الرحيم وإنه لتنزيل رب العالمين نزل به الروح الأمين على قلبك لتكون من المنذرين بلسان عربي مبين وإنه لفي زبر الأولين أولم يكن لهم آية أن يعلمه علماء بني إسرائيل ولو نزلناه على بعض الأعجمين فقرأه عليهم ما كانوا به كذلك سلكناه في قلوب المجرمين لا يؤمنون به حتى يروا العذاب الأليم فيأتيهم بغتة وهم لا يشعرون فيقولوا هل نحن منظرون أفبعذابنا يستعجلون أفرأيت إن متعناهم سنين ثم جاءهم ما كانوا يوعدون ما أغنى عنهم ما كانوا يمتعون وما أهلكنا من قرية إلا لها منذرون ذكرى وما كنا ظالمين وما تنزلت به الشياطين وما ينبغي لهم وما يستطيعون إنهم عن السمع لمعزولون فلا تدع مع الله إلها آخر فتكون من المعذبين وأنذر عشيرتك الأقربين واخفض جناحك لمن اتبعك من المؤمنين فإن عصوك فقل إني بريء مما تعملون وتوكل على العزيز الرحيم الذي يراك حين تقوم وتقلبك في الساجدين إنه هو السميع العليم هل أنبئكم على من تنزل الشياطين تنزل على كل أفاك أثيم يلقون السمع وأكثرهم كاذبون والشعراء يتبعهم الغاوون ألم تر أنهم في كل واد يهيمون وأنهم يقولون ما لا يفعلون إلا الذين آمنوا وعملوا الصالحات وذكروا الله كثيرا وانتصروا من بعد ما ظلموا وسيعلم الذين ظلموا أي منقلب ينقلبون
الحمد لله جزاكم الله خيرا جی آپ لوگوں کی اسائنمنٹس چیک ہو گئی ہیں امید ہے آپ لوگوں کو مل گئی ہوں گی جو ایڈوانس تعلیم القرآن کے اسٹوڈنٹس ہیں اگر آپ کو ابھی تک اپنی اسائنمنٹ نہیں ملی تو پھر آپ ای میل کیجئے جن کی انکمپلیٹ تھی ان کو بھی ای میل کر دی گئی ہے کہ وہ لوگ چیک کر لیں اپنی آپ لوگ ای میل ضرور چیک کیجئے کہ آپ کو مل گئی ہیں یا نہیں اسائنمنٹ دوسرا ٹیسٹ ویب سائٹ پہ آ چکا ہے آپ لوگ ٹیسٹ ضرور کریے اور ایک اور اناؤنسمنٹ ہے انشاءاللہ جون 17 کی جون 17 کو کلیئر لیک مسجد یہاں پہ ہے جس میں 2 بجے انشاءاللہ تعالی ذی الحج کے دنوں کے بارے میں درس ہوگا تو آپ لوگ قریب رہتے ہیں یا وہاں رہتے ہیں تو ضرور شامل ہوں اور الحمدللہ ماشاءاللہ بہت سارے لوگ اس دفعہ حج پہ جا رہے ہیں اللہ تعالی سب کو حج مبرور کی توفیق عطا فرمائے تو آپ لوگوں کی ہیلپ کے لیے ہم نے ایک واٹس ایپ گروپ بنایا ہے آپ لوگ خود بھی اس میں شامل ہو سکتے ہیں جو لوگ حج پہ جا رہے ہیں جو نہیں جا رہے وہ نہیں کیونکہ فائدہ نہیں آپ کو وہ ہوگا جب آپ جائیں گے تو تبھی آپ یہ باتیں سنیں گے تو آپ کو انشاءاللہ تعالی یاد بھی رہیں گے اور فائدہ بھی ہوگا تو جو لوگ جا رہے ہیں وہ اس گروپ میں شامل ہو جائیں آپ لوگوں کے اسٹیٹ گروپس میں ہم نے شیئر کیا ہے اس کا لنک اسی لیے اسٹیٹ گروپ میں ہونا ضروری ہے کیونکہ آپ ہوں گے تو پھر آپ کو پتہ چلے گا کہ کیا کیا اور ایکٹیویٹیز ہو رہی ہیں تو آپ اس میں شامل ہوں گے تو انشاءاللہ تعالی اس میں لیکچر آیا کرے گا حج کے بارے میں اور آپ لوگوں کے سوالوں کے جواب کے لیے بھی آپ کو موقع دیا جائے گا انشاءاللہ اسی طرح انشاءاللہ تعالی میں جو گروپ لے کر جا رہی ہوں نومبر کے اینڈ میں عمرے کا انشاءاللہ تعالی تو اب اس کی جو لاسٹ ڈیٹ ہے وہ ہے 20th June تو 20th June تک آپ لوگوں میں سے اگر کوئی جانا چاہے تو اس میں آپ انشاءاللہ اپنی ریزرویشن کرا سکتے ہیں اس دفعہ یہ بھی تھوڑا فائدہ ہے کہ الحمدللہ پاکستان سے بھی اگر کوئی آنا چاہے تو وہ بھی اس گروپ میں شامل ہو سکتا ہے لیکن اس کے لیے آپ کو انہی سے رابطہ کرنا پڑے گا جن کا فلائر شیئر کیا گیا ہے اسی ٹریولنگ ایجنٹ سے رابطہ کریے تو انشاءاللہ وہ آپ کو اس میں شامل کر دیں گے. ٹھیک ہے, آپ لوگوں کے کوئی سوال ہو؟ جی آپ نے کہا ہے کہ میں آپ کی ای میل کا جواب دے دوں, ٹھیک ہے انشاءاللہ تعالیٰ. مجھے یاد تو نہیں رہتا کہ کس کے نام سے کون سی ای میل آئی ہے, لیکن میں انشاءاللہ تعالیٰ کوشش کرتی رہتی ہوں کہ ای میلز میں میں سب کو جواب دیتی رہوں ساتھ ساتھ. کبھی کبھی ای میلز جمع بھی ہو جاتی ہیں. ٹھیک ہے, میرے خیال کوئی آج کا سوال نہیں ہے یا کوئی کمنٹ نہیں ہے, تو انشاءاللہ ہم پھر یہیں پہ کنکلوڈ کرتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتوب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین یا رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ربی اقنی عذابک واحفظنی.